यस कार्यक्रम जोइसमेयर मिनिस्ट्रीज का साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।
बाइबलले महान विश्वास र थोरै विश्वासको बारेमा कुरा गर्छ र म थोरै विश्वास चाहन्न, म महान विश्वास चाहन्छु। तपाईँलाई थाहा छ तपाईँको विश्वास कसरी बढ्न सक्छ? यसलाई प्रयोग गरेर मात्र। हामीसँग कहिलेकाहीँ एक झुकाव हुन्छ, बस बस्ने र केही राम्रो हुन्छ भन्ने आशा गर्ने। तर म चाहन्छु कि तपाईँ आज दिउँसो आफ्नो विश्वास खोलिदिनुहोस्। विश्वास एक शक्ति हो जुन तपाईँको आत्माभित्र छ र तपाईँ यसलाई त्यहाँ बस्न दिन सक्नुहुन्छ वा चलाउन सक्नुहुन्छ। र म चाहन्छु कि तपाईँको विश्वास बढाउनुहोस् कि मैले आज दिउँसो भनेको सबै कुराले तपाईँ यसबाट केही प्राप्त गर्नुहुनेछ। सबै कुरा हिब्रू 4:2 भन्छ, चार को दुईले भन्छ, किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो, तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्। त्यसकारण इजरायलीहरूले बन्धनबाट छुटकारा पाउने सुसमाचारहरू सुने। तर अब यो सुन्नुहोस्, तर तिनीहरूले सुनेको सन्देशले तिनीहरूलाई फाइदा गरेन, किनभने यो विश्वाससँग मिसिएको थिएन। तिनीहरूले सुनेका सन्देशहरूले तिनीहरूलाई फाइदा गरेन, किनभने यो विश्वाससँग मिसिएको थिएन। र कहिलेकाहीँ मलाई चिन्ता लाग्छ कि मानिसहरू केवल आउँछन् र केवल चर्चमा बस्छन् र कसैले केही गरिदियोस् भने पर्खन्छन्। तिनीहरूले सुनेको कुरामा विश्वास मिलाउँदैनन् र यो मेरो लागि हो भनेर मन पराउँदैनन्। कहिलेकाहीँ हामी चर्चमा बस्छौँ र यो सन्देश सुन्नुपर्ने मान्छेहरू यहाँ हुनुपर्छ भनी सोच्छौँ, होइन त? तर तपाईँ यहाँ हुनुहुन्छ र यसको मतलब तपाईँले यहाँ के भनिरहेको छ सुन्न आवश्यक छ, र यसको मतलब तपाईँले यसलाई आफ्नो जीवनमा लागू गर्न आवश्यक छ। र त्यसो भए तपाईँ साँच्चै सुन्नुहुनेछ र तपाईँ पहिले नै तपाईँको सोच बनाएर सुन्न जाँदै हुनुहुन्छ। परमेश्वरले आज मलाई केही सिकाउनुहुनेछ र उहाँको कृपाले म यहाँबाट जाँदैछु र केही गर्नेछु। त्यसो भए मलाई लाग्छ कि यो धेरै महत्त्वपूर्ण छ कि हामी समय अगावै निर्णय गर्छौँ। म आज केही सिक्नेछु र म यो गर्नेछु। हामीलाई हाम्रो दिमागमा थप ज्ञान मात्र आवश्यक छैन, हामीलाई थप काम गर्न आवश्यक छ हामीसँग भएको ज्ञानमा। तपाईँलाई थाहा छ हामी इसाईहरू हाम्रो बाइबलमा रङ लगाउन मन पराउँछौँ र सबै रङ्गीन मार्करहरूले वचनको पदहरू रेखाङ्कित गर्न चाहन्छौँ। मलाई थाहा छैन किन हो, रेखाङ्कित गर्दा मलाई राम्रो महसुस हुन्छ। तपाईँलाई थाहा छ मैले केही पढेँ भने र त्यो मलाई मन पऱ्यो भने कुनै पेनले म त्यसलाई रेखाङ्कित गर्न थाल्छु। तपाईँले त्यसलाई रेखाङ्कित गर्नुहोस् वा छेउमा तारा बनाउनुहोस् वा पहेँलो रङमा हाइलाइट गर्नुहोस् र तपाईँको बाइबल खोल्दा आफैमा गर्व गर्नुहोस्, यो एउटा रङ्गीन पुस्तक जस्तो देखिन्छ। सत्यवादी हुनुहोस्। कहिलेकाहीँ तपाईँले बाइबल खोल्दा तपाईँको छेउको व्यक्तिले तपाईँ कति धेरै आत्मिक व्यक्ति भनेर सोचेको चाहनुहुन्छ? म तपाईँलाई भन्छु, मेरो श्रीमानले आफ्नो बाइबल यति रेखाङ्कित गर्नुभएको छ र उहाँको बाइबलमा यति धेरै बुकमार्कहरू छन् कि मलाई उहाँको बाइबल छुन पनि डर लाग्छ। मेरो मतलब उहाँको बाइबलमा हेर्दा मात्रै तपाईँले सोच्नुहुनेछ यो मानिस एक धार्मिक व्यक्ति हो। खैर, उहाँ हुनुहुन्छ, तर मैले भन्न खोजेको तपाईँले उहाँको बाइबल हेरेर मात्र भन्न सक्नुहुन्न, तर तपाईँले उहाँको चरित्र हेरेर भन्न सक्नुहुन्छ। हामीले कहिले महसुस गर्नेछौँ कि तिमीहरूले उनीहरूलाई तिनीहरूको फलबाट चिन्नेछौ, फलहरूबाट चिन्नेछौ। मैले भर्खरै कसैको बारेमा एउटा कथा सुनेको छु जसको जीवनमा ठुलो गडबडी भइरहेको छ, म गहिराईमा जाने छैन। तपाईँले पछाडि फर्केर हेर्नुहुन्छ, यस्तो कसैलाई कसरी हुनसक्छ? तर यदि तपाईँ साँच्चै यसको बारेमा सोच्नुहुन्छ भने यो व्यक्ति वास्तवमै उसको लागि काम गर्ने मानिसहरूको लागि त्यति राम्रो थिएन, एक सेवक, तर उहाँको लागि काम गर्ने मानिसहरूलाई त्यति राम्रो लागेन, मानिसहरूलाई त्यति राम्रो व्यवहार गरेन। र तपाईँलाई थाहा छ मेरो लागि मानिसहरूलाई दुर्व्यवहार गर्ने सेवक भन्दा खराबहरू केही छैन। मेरो मतलब त्यो परमेश्वरको नाकको लागि गनाउने कुरा हो। यसले मलाई कुनै पनि कुरा भन्दा बढी निराश बनाउँछ। र त्यसो भए हामीले वर्ष अघि थाहा पाउने थियौँ कि कोही मानिस विश्वासमा लड्नेछ भनेर। यदि हामी राम्रो फल निरीक्षक भएको भए, आमेन। र म तपाईँलाई राम्रो फल निरीक्षक बन्न प्रोत्साहित गर्न चाहन्छु। तपाईँले सुन्ने मानिसहरू, तपाईँको जीवनमा योगदान गर्ने मानिसहरू र घुम्ने मानिसहरू, तपाईँसँग खाजा खाने मानिसहरू, आफ्नो लागि केही गर्नुहोस् र तपाईँको जीवनलाई अगाडि बढाउने मानिसहरूसँग हिँड्नुहोस्। आमेन। तपाईँ जो व्यक्ति जस्तो हुन चाहनुहुन्छ तिनीहरूको वरिपरि हुनुहोस्। कन्जुस होइन, नम्र मानिससँग सङ्गत गर्नुहोस्। त्यो व्यक्तिसँग खाजा खान नजानुहोस् जसले हप्ता हप्ता पछि पनि तपाईँलाई बिल तिर्नको लागि पर्खन्छ। कारण यो व्यवहारमा समस्या हो। अरू मानिसको कुरा काट्नेहरूसँग नहेर्नुहोस्, किनकि तिनीहरू अरूको कुरा गर्छन् भने तिनीहरू अरूसँग तपाईँको बारेमा पनि कुरा गर्छन्। आफूलाई सुरक्षित राख्नुहोस्। शैतानले तपाईँलाई फ्याँक्न खोजेको फोहोरबाट बचाउनुहोस्। केही राम्रो हुन्छ भन्ने आशा राखेर मात्र चर्चमा नआउनुहोस्। बरु त्यहाँ पुग्नु अघि प्रार्थना गर्नुहोस्। सेवकहरूको लागि प्रार्थना गर्नुहोस्, आराधकहरूको लागि प्रार्थना गर्नुहोस्। एकै ठाउँ बसेर अरूले केही गरिदिन्छ भन्ने आशा नगर्नुहोस्। प्रार्थना गरिदिनुहोस्, तिनीहरूलाई थाहा दिनुहोस् कि तपाईँले उनीहरूको कदर गर्नुहुन्छ। त्यहाँ पुग्नु अघि थोरै आत्मिक कार्य गर्नुहोस्। थोरै अलिकति बढी पैसा लिएर जानुहोस्, 500 1000 कसैलाई खोज्नुहोस् जो दुखित छ, वा कसैलाई उत्साहको खाँचो छ, वा एकल आमालाई खोज्नुहोस् र उनको बच्चाहरूलाई खाजामा लैजाने पैसा दिनुहोस्। सधैँ तपाईँले के पाउनुहुन्छ भनेर मात्र चर्च नआउनुहोस्। म जान्छु र मेरो आशिष लिन्छु। हो, कहिलेकाहीँ म त्यसबाट धेरै थकित हुन्छु। म चाहन्छु कि तपाईँ कसैको लागि आशिष बन्नुहोस्। आफूले आशिष पाउनुभन्दा अरूलाई आशिष दिनु महान हो। जति धेरै आशिष दिनुहुन्छ त्यति धेरै आशिष पाउनुहुनेछ। आमेन। तपाईँले जे सुन्नुहुन्छ त्यसमा आफ्नो विश्वास मिलाउनुहोस्। आजको साँझ हामी कति डर्छ भन्ने बारेमा कुरा गर्दैछौँ, र डरलाई जित्ने एउटा मात्र तरिका छ, र त्यो हो विश्वासको साथ। तपाईँलाई थाहा छ त्यहाँ विभिन्न विषहरूको लागि वा सर्पको टोकाइको लागि निश्चित औषधिहरू छन्। र शैतानले हामीलाई फाल्ने फोहोरको लागि पनि औषधि छ। धन्यवादी हुनु भनेको गुनासो र गनगनको लागि औषधि हो। र तपाईँलाई थाहा छ मैले त्यो किताब लेखेको थिएँ धन्यवादको शक्ति, र म तपाईँलाई यो हप्ता प्राप्त गर्न प्रोत्साहित गर्दैछु, र कतिजनाले लिइसक्नु भएको होला। तपाईँलाई थाहा छ त्यो पुस्तकले मलाई साँच्चै मद्दत गर्यो, किनकि तपाईँलाई थाहा छ मैले के पाएँ। मैले यो वास्तविकता भएको पाएको छु। यदि म डुब्न थालेँ भने म थाकेको छु भनेर, तर म यहाँबाट गएपछि थाकेको नै हुनेछु, र भोलि सेन्ट लुइसमा न्यानो हुनेछ होला, र मेरो श्रीमान गोल्फ खेल्न जानुहुन्छ, र म घरमा एक्लै हुनेछु, र म थाकेको हुनेछु, यो आजभोलि खासै हुँदैन, तर म कहिलेकाहीँ यस्तो हुन सक्छु। मैले पाएको सबै कुरा सबैलाई दिएँ, अरूले मलाई के दिन्छ? म पनि त्योभन्दा पर छैन, सैतानले पनि मलाई आक्रमण गर्छ। मलाई केही भन्न दिनुहोस्। सैतान तपाईँको पछि आउँछ जब तपाईँ थकित हुनुहुन्छ। तपाईँ धेरै थकित हुँदा तपाईँ साँच्चै होसियार हुनुपर्छ, किनभने तपाईँ कमजोर हुनुहुन्छ। अनि तपाईँ कमजोर हुँदा ऊ तपाईँको विरुद्धमा आउँछ। मैले यो पत्ता लगाएको छु र यो प्रयास गर्नुहोस्। जब म थकित महसुस गर्न थाल्छु र सैतान मेरो विरुद्धमा आउँछ, म भन्छु, अह सैतान, अब मैले भनेको सुन। परमेश्वरमा धन्यवादी छु। परमेश्वर, म यो सुन्दर घरको लागि धन्यवाद दिन चाहन्छु। र म यहाँ एक्लै बस्न पाउँदा म धन्यवादी छु, र कसैले मलाई झिझो गर्न सक्दैन। म यो हप्तामा प्रचार गर्न पाउँदा म धन्यवादी छु। र म तपाईँलाई यो भन्छु कि तपाईँ धन्यवादी भएर सैतानलाई भगाउन सक्नुहुन्छ, केवल धन्यवादी भएर। मैले भनेको कुरालाई नबिर्सिनुहोस्। तपाईँ धन्यवादी भएर सैतानलाई भगाउन सक्नुहुन्छ। तपाईँसँग के छैन भनेर नरुनुहोस्, र तपाईँसँग जे छ त्यसको लागि धन्यवादी हुनुहोस्, किनकि तपाईँको अवस्था जतिसुकै खराब भए पनि यो अझ धेरै खराब हुन सक्थ्यो। आमेन। मलाई लाग्छ तपाईँहरू बुझिरहनु भएको छ। हामी धन्यवादी हुनुपर्छ। हामीले गनगन गर्नु पर्दैन। परमेश्वर हामी सबैको लागि असल हुनुहुन्छ। म आज दिउँसो विश्वासको बारेमा थप कुरा गर्न चाहन्छु। विश्वासको ढालको बारेमा अलिकति कुरा गर्न जाँदैछु। तपाईँले सायद मेरो ढाल यहाँ देख्नुहुन्छ। सबैभन्दा पहिलो कुरा, विश्वास बढ्न सक्छ। बाइबलले महान विश्वास र सानो विश्वासको बारेमा कुरा गर्छ, र म थोरै विश्वास चाहन्न, म महान विश्वास चाहन्छु। र तपाईँलाई थाहा छ तपाईँको विश्वास कसरी बढ्न सक्छ, यसलाई प्रयोग गरेर मात्र। तपाईँसँग जे छ त्यसलाई प्रयोग गर्नुपर्छ, अझ धेरै चाहनुहुन्छ भने। तपाईँसँग जे छ त्यो लगानी गर्नुहोस् र यो बढ्नेछ। र विश्वास एक शक्ति हो जुन तपाईँभित्र छ, तर यसलाई प्रयोग गर्नुपर्छ। तपाईँले आफ्नो विश्वास चलाउनुहोस्। यसलाई तीन प्रकारमा चलाउन सक्नुहुन्छ, प्रार्थना गरेर, घोषणा गरेर र काम गरेर। जब तपाईँ विश्वासमा प्रार्थना गर्नुहुन्छ, बाइबलले भन्छ धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। म केही भन्न चाहन्छु, म एकदमै धेरै प्रार्थना गर्न मन पराउँछु, र म आफैलाई कोठामा बन्द गर्ने बारेमा पनि कुरा गरिरहेको छैन। भन्नाले एकचोटिमा 5-6 घन्टा प्रार्थना गर्ने, मलाई लाग्छ हामी दिनभरि प्रार्थना गर्नुपर्छ। बाइबलले के भन्छ? निरन्तर प्रार्थना गरिरहनुहोस्, हरेक समय सबै कुराको लागि प्रार्थना गरिरहनुहोस्। तपाईँ आफ्नो घुँडा टेकेर कुनै आत्मिक स्थितिमा हुनु पर्दैन प्रार्थना गर्नको लागि। आँखा बन्द गरेर प्रार्थना गर्न, प्रार्थना भनेको परमेश्वरसँग कुरा गर्नु हो, तर त्यसमा तपाईँले विश्वास मिलाउनुपर्छ। तपाईँलाई थाहा छ आफ्नो प्रार्थनामा विश्वास नमिलाउन पनि सम्भव छ। आफ्नो खानाको लागि प्रार्थना गर्ने बारेमा कुरा गरौँ। पिता, खानाको लागि धन्यवाद, आशिष दिनुहोस्, मेरो शरीरलाई आशिष दिनुहोस्, येशूको नाउँमा आमेन। हामी हाम्रो खानाको लागि सधैँ प्रार्थना गर्छौँ, र यो एउटा परम्परा जस्तै हुन्छ, जुन हाम्रो लागि केही पनि होइन। मैले हिजोको दिन एउटा पुस्तकमा पढेँ र मैले सोचेँ र म अब यो गर्दिनँ, किनभने मैले खाएको कुराले म बिरामी भएको चाहन्न। आजभोलि खानेकुरामा, विशेष गरी बाहिर खानुहुन्छ भने, त्यहाँ सबै प्रकारका सामानहरू छन्, रसायन, त्यो यो अरू सबै। मैले पोषण तत्त्वको तथ्यहरू हेर्दै थिएँ। एउटा रेस्टुरेन्ट जहाँ हामी खान्छौँ, एउटा खाना जुन डेभले खाने गर्छ, त्यसमा 3,700 मिलिग्राम नुन हुने रहेछ। यदि तपाईँले थोरै अध्ययन गर्नुभयो भने तपाईँले आफ्नो शरीरमा के लिँदै हुनुहुन्छ भन्ने बारेमा छक्क पर्नुहुनेछ। परमेश्वरले यत्तिकै खानाको लागि प्रार्थना गर्नु भन्नुभएको होइन। मलाई लाग्छ कि यदि हामी हाम्रो प्रार्थनामा इमान्दार हुन्छौँ भने तपाईँले प्रार्थना गर्दा इमान्दार हुने बारेमा बाइबलले त्यसको बारेमा यसो भन्छ, धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यसले प्रार्थनाको काममा अझ ठुलो शक्ति उपलब्ध गराउँछ। तपाईँले खानाको लागि सही चिज छनौट गर्नुहोस् र जब त्यसको लागि प्रार्थना गर्नुहुन्छ केन्द्रित रहनुहोस्। तपाईँले लामो र चर्को स्वरमा गर्नुपर्छ भन्ने होइन, केवल केन्द्रित रहनुहोस् र के भन्दै हुनुहुन्छ सोच्नुहोस्। पिता, यो खानाको लागि धन्यवाद। तपाईँले नदिनु भएको भए मसँग केही हुँदैन थियो र म यसको लागि प्रार्थना गर्छु। यदि कुनै हानिकारक कुरा यहाँ छ भने यसलाई हटाइदिनुहोस् र मलाई बिरामी पर्न नदिनुहोस्। यसले मलाई स्वास्थ्य र पोषण दिन सकेको होस्। येशूको नाउँमा आमेन। यस्तो प्रार्थना गर्नु ठिक छ धन्यवाद परमेश्वर गुनगुन गर्नुभन्दा। मैले भनेको कुरामा सहमत हुनुहुन्छ? अब मैले भनेको कुरा तपाईँ बुझेको म चाहन्छु। चिजहरू काम गर्दैनन् यदि तपाईँले तिनीहरूसँग आफ्नो विश्वास जारी गर्नुहुन्न भने, तपाईँसँग विश्वास छ र यसलाई चलाउनुहुन्न भने र यसलाई प्रार्थना गरेर चलाउन सक्नुहुन्छ, वचन घोषणा गरेर चलाउन सक्नुहुन्छ। भनाइ मार्फत परमेश्वरको वचन, जब म राम्रो महसुस गर्दिनँ म बिरामी हुन्छु, म सधैँ भन्नेछु म विश्वास गर्छु कि परमेश्वरको शक्तिले म दिन प्रतिदिन निको हुँदै जानेछु। र दिनभरि हामी कस्तो नराम्रो महसुस गर्छौँ भन्ने कुरामा हामी परीक्षित हुन्छौँ। नराम्रो महसुस भएको अरू सबैलाई थाहा दिन चाहन्छौँ। नराम्रो महसुस हुँदा अरूलाई भन्दा ठिक छ तर म भित्र काम भइरहेको छ भनेर पनि विश्वास गर्नुहोस्। र हरेक दिन म अझ राम्रो हुँदै जानेछु। र जब मलाई परीक्षा र समस्या भइरहेको हुन्छ यो राम्रोसँग अन्त्य हुन्छ भन्ने बानी बसालेको छु। म साँच्चै यसबाट गुज्रिरहेको छु र यो गाह्रो छ, तर म भन्छु यो राम्रोसँग अन्त्य हुनेछ। र सैतानले हानि गर्न खोजेको कुरा परमेश्वरले मेरो लागि भलाइमा परिणत गर्नुहुन्छ। यसरी आफ्नो विश्वास चलाउन सक्नुहुन्छ। घोषणा गरेर, यदि तपाईँले मानिसहरूको कुरा सुन्नुहुन्छ भने तपाईँ बताउन सक्नुहुन्छ कि उनीहरूसँग कति विश्वास छ भनेर, विशेष गरी उनीहरू समस्यामा पर्दा। अनि तपाईँ आफ्नो बारेमा धेरै कुरा सिक्न सक्नुहुन्छ यदि आफूले भनेको सुन्नुहुन्छ भने तपाईँ समस्यामा पर्दा। यदि तपाईँ पहिले नै बिरामी र थकित हुनुहुन्छ भने तपाईँ किन भन्नुहुन्छ म बिरामी र थकित भएकोले धेरै बिरामी र थकित छु? यो बिति जानेछ किन भन्नुहुन्न? परमेश्वरले यो राम्रोको लागि गर्नुहुनेछ र म विश्वास गर्छु यो राम्रोसँग समाप्त हुनेछ। हामीले मुखमा राम्रो सन्देश प्रयोग गर्न सक्छौँ होइन र? दोस्रो थेसलोनिकी 1:3, भाइ हो तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौँ। यो योग्य पनि छ किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेको छ र एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढिरहेछ। मलाई यो मनपर्छ। मलाई यो थाहा छ भन्ने बिन्दुमा नपुग्नुहोस्। तपाईँले यो नसोच्नुहोस् कि मैले एउटा निश्चित पदको विषयमा कुरा गर्दैछु र त्यो पद तपाईँको बाइबलमा रेखाङ्कित छ भने तपाईँले यो नसोच्नुहोस् कि हो मलाई यो थाहा छ, मैले यो पढिसकेँ, होइन यो मलाई चाहिन्छ भन्नुहोस्। मलाई फेरि यो बताउनुहोस्। पाउल भन्छन् कि म तपाईँलाई एउटै कुरा बारम्बार बताउँदा थाक्दिनँ। तपाईँलाई थाहा छ यो बुझ्न हामीलाई किन समय लाग्छ? तपाईँको बारेमा थाहा छैन तर मलाई कुराहरू सम्झाइराख्नुपर्छ। त्यहाँ धेरै कुराहरू छन् बाइबलले हामीलाई सिकाउँदछ जुन के हामी कुराहरू भड्किन दिन्छौँ। तपाईँ कुनै समय एकदम दयालु हुन सक्नुहुन्छ र त्यसपछि सायद तपाईँ दयालु हुन छोड्न सक्नुहोला र परमेश्वरले कसैलाई पठाउनुहुनेछ र तपाईँलाई दयालुपनको शिक्षा सिकाउनुहुनेछ, त्यसपछि ठिक बाटो फर्किनुहुनेछ। म विश्वास गर्छु कि परमेश्वरको राज्यमा सबै कुरा सधैँ बढ्दै जानुपर्छ। हामी विश्वासी भएर विश्वासमा बढ्दै जानुपर्छ, एक अर्काको लागि प्रेममा बढ्दै जानुस् भन्ने कुरा मलाई एकदमै मनपर्छ। यदि एउटै मात्र सन्देश मेरो जीवनभरि बाँड्नु परेको भए मैले यो प्रचार गर्ने थिएँ, परमेश्वरलाई प्रेम गर्न, आफूलाई प्रेम गर्न र अरूलाई प्रेम गर्न। यदि तपाईँ बाइबलको गहिराईमा जानुहुन्छ भने बाइबलको मुख्य विषय विश्वास र प्रेम हो, विश्वास र प्रेम। र बाइबलले भन्छ कि हाम्रो विश्वासले तब मात्र काम गर्छ जब प्रेमले यसलाई ऊर्जा दिन्छ। परमेश्वरको राज्यमा सबै कुराको वृद्धि हुन्छ। दोस्रो कोरिन्थी 4:13 यसरी लेखिएको छ, मैले विश्वास गरे यसकारण म बोले भन्ने के आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौँ र हामी बोल्छौँ। यदि तपाईँ साँच्चै नै विश्वासको जन हुनुहुन्छ भने मानिसहरूले तपाईँको मुखबाट सुन्नेछन् र परमेश्वरले गर्नु भन्नुभएको कुरा गरेर तपाईँले आफ्नो विश्वास चलाउन सक्नुहुन्छ। परमेश्वरले भन्नुभएको काम गरेर विश्वास प्रेमद्वारा काम गर्छ। तपाईँले उहाँमाथि विश्वास गर्नुहुन्न यदि तपाईँ उहाँको प्रेमको बारेमा सकारात्मक हुनुहुन्न भने। म फेरि भन्दछु, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। र त्यसपछि म एउटा वचनको खण्डमा जान चाहन्छु जुन एक दुई पटक मैले उल्लेख गरेको छु। हामी मर्कुस 11 हेरौँ, 22-24 परमेश्वरमा विश्वास राख्नुहोस्। परमेश्वरमा विश्वास राख, साँच्चै म तिमीहरूलाई भन्दछु यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पुरा हुन्छ भने विश्वास गरेर यस पहाडलाई उखेलिएर त समुद्रमा खस भने भने त्यसको निम्ति त्यस्तै हुनेछ। यस कारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। मैले देख्न नसक्ने कुरा मसँग छ भनेर म कसरी विश्वास गर्न सक्छु? किनकि तपाईँले आफ्नो कब्जामा राख्नु अघि तपाईँको हृदयमा कुराहरू हुन सक्छन्। आमेन। यीशुको दोस्रो आगमन मैले देखेको छैन तर उहाँ फर्के आउनुहुन्न भने तपाईँले मलाई विश्वस्त गराउन सक्नुहुन्न। उहाँ आउनुहुन्छ भने म विश्वास गर्छु। मैले स्वर्गदूत देखेको छुइनँ तर म विश्वास गर्छु हामीलाई हेर्ने र सुरक्षा दिने स्वर्गदूतहरू छन्। म ग्राभिटी देख्दिनँ तर हरेक दिन प्रयोग गर्छु, होइन त? तपाईँहरू नदेखेको कुराहरूमा विश्वास गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ तिमीले पाएका छौ भने विश्वास गर। अब मेरो लागि यसले यस्तो अर्थ दिन्छ, मैले मागेको छु र मलाई विश्वास छ कि यो आउँदैछ। म विश्वास गर्छु परमेश्वरको समय मेरो लागि उत्तम छ। आमेन। विश्वास गर्नुहोस्, तपाईँले पाउनुभयो र तपाईँले पाउनुहुनेछ। अब मैले हिजो राति एउटा कुरा गर्दै थिएँ कि हामीले कहिले पाउँछौँ भनेर उहाँले भन्नुहुन्न र त्यो केही हदसम्म समस्या हुनसक्छ, किनभने यदि हामीले वास्तवमै बाइबलमा पढ्यौँ भने अब्राहमले 20 पर्खिए, मोसाले 40 पर्खिए र योसेफले 13। तपाईँ भन्नुहोला म यति लामो समय पर्खन सक्दिनँ। ठिक छ, तपाईँको सफलता अर्को 20 आउन सक्छ। तपाईँले आफ्नो हृदयलाई तयार गर्नुपर्छ कि यदि यो 20 भए पनि उहाँमा विश्वास गर्नुहुन्छ। हामी हाम्रो विश्वासमा समय सीमा राख्न सक्दैनौँ। हामी परमेश्वरलाई निश्चित समय दिन सक्दैनौँ। यदि केही छिट्टै भएन भने परमेश्वर म हार खानेछु। के तपाईँ यही भन्दै हुनुहुन्छ कि क्या हो? असल स्वभावमा पर्खिनुहुन्छ भने तपाईँ जति समय पनि पर्खन सक्नुहुनेछ। तपाईँ भन्दै गर्नु, यो आफ्नो बाटोमा छ र परमेश्वरले काम गर्दै हुनुहुन्छ। जब मेरो विश्वास कमजोर हुन थाल्छ, म यही गर्छु, म मेरो मुख खोल्छु र भन्छु म विश्वास गर्छु उहाँ काम गर्दै हुनुहुन्छ। के म तपाईँलाई त्यसो गर्न उत्साहित गर्न सक्छु? हुनसक्छ तपाईँ एकदमै लामो रोगबाट भएर जाँदै हुनुहुन्छ र सैतानले तपाईँलाई कहिले निको हुनुहुन्न भनेर तपाईँलाई निरुत्साहित गर्न खोजिरहेको छ। दुई चिजहरूमध्ये एउटा हुनेवाला छ कि परमेश्वरले तपाईँलाई निको पार्नुहुनेछ र तपाईँको परिस्थितिलाई पार गर्न अनुग्रह र शक्ति दिनुहुनेछ। आमेन। मैले भनिसकेको छु, बाल्य अवस्थामा म दुर्व्यवहारको शिकारमा परेको थिएँ। मेरो समझले भ्याएसम्म मैले परमेश्वरलाई प्रेम गरेको छु। म 9 वर्षको हुँदा नयाँ गरी जन्मे, जुन बेला मलाई मुक्तिको बारेमा केही पनि थाहा थिएन। तर एउटा बाजेले मेरो निम्ति सधैँ प्रार्थना गरिदिनुहुन्थ्यो अनि म राति सुत्दा परमेश्वरसँग प्रार्थना गर्थेँ कि बुवासँगको त्यो अवस्थाबाट मलाई बाहिर निकाल्नुहोस्, मेरो आमाले उहाँलाई छोडोस् भनी म प्रार्थना गर्थेँ। मैले गर्न नहुने प्रार्थना गर्थेँ, जस्तै उहाँ मरोस् भनेर, जुन चाहिँ राम्रो थिएन। तर म यो परिस्थितिबाट बाहिर निस्कन चाहन्थेँ, तर परमेश्वरले मलाई निकाल्नु भएन। उहाँले मलाई साँच्चै निकाल्नु भएन। किन परमेश्वर, किन? हामी धेरै प्रश्नहरू सोध्छौँ जुन परमेश्वरले उत्तर दिनुहुन्न। सुन्नुभयो? कहिले परमेश्वर, कहिले? किन परमेश्वर, किन? यदि हामीसँग साँचो विश्वास छैन भने हामीले ती सबै जान्न आवश्यक छैन। हामी भन्छौँ तपाईँले सही समयमा सही काम गर्नुहुनेछ, होइन त?
यस कार्यक्रम जोइसमेन मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।